आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
जान्छु र म स्तुति गाउनेछु र म घुडा टेक्नेछु चरणमा जे जति चढाउँछु जे मैले दिनेछु सबै चढाउनेछु तपाईलाई जान्छु र म स्तुति गाउनेछु र म घुडा टेक्नेछु चरणमा जे जति चढाउँछु जे मैले दिनेछु सबै चढाउनेछु तपाईलाई मेरो बलिदानको आराधना हृदयले प्रशंसा दिनेछु तपाईलाई पवित्र चरणमा उभिन चाहन्छु योग्य आराधनाको स्तुति गाउनेछु र म घुडा टेक्नेछु चरणमा जे जति चढाउँछु जे मैले दिनेछु सबै चढाउनेछु
Yeah. प्रिय श्रोता मित्र, आज पनि तपाई सबैलाई प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा जय मसीह, साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन दोस्रो कुरन्थी 9 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ यरूशलेममा गरीब अनि अति नै असहाय पवित्र सन्तहरूको लागि चन्दा भेटी संकलन। यो 9 अध्यायले उही विषयलाई निरन्तर जारी राख्छ जुन 8 अध्यायमा हामीले अघिल्लो दिनमा देखेका थियौं। त्यहाँ हामीले देख्यौं दिने कामको अनुग्रह अहिले हाम्रो अगाडि छ, ख्रिस्टियन दिने काम। त्यहाँ हामीले देख्यौं दिने कामको अनुग्रह, अनि अहिले हाम्रो अगाडि छ ख्रिस्टियन दिने काम। दोस्रो कुरन्थी 9 अध्याय 1-4 पदमा भनिएको छ, सन्तहरूको निम्ति दिएको भेटीको विषयमा तिमीहरूलाई लेखिरहन मलाई आवश्यक छैन, किनभने म तिमीहरूको तत्परता जान्दछु। यसको विषयमा माकेडोनियाका मानिसहरूको सामुन्ने तिमीहरूको गर्व गर्दै मैले भनेथे कि पोहोर सालदेखि अखैया तयारी भइरहेको छ, तिमीहरूको जोशले तिनीहरूमध्ये धेरै जसोलाई उत्तेजित पारेको छ। तर यस विषयमा तिमीहरूको लागि हामीले गर्व गरेको व्यर्थ नहोस् र मैले भने अनुसार तिमीहरू तयार रहो भनेर म भाइहरूलाई पठाइरहेछु। यदि कोही माकेडोनियाका मसँग आए र तिमीहरूलाई तयार भेटाएनन् भने हामी शर्ममा पर्नेछौ, र तिमीहरूलाई पनि कम्ती शर्म हुँदैन, किनभने हामीले तिमीहरूमाथि ठूलो भरोसा राखेका थियौं। पाउल भन्छन् कि तिनीहरूको बारेमा अरूहरूको सामुन्ने गर्व गरिसकेपछि जब उनी तिनीहरू कहाँ आउँदा तिनीहरूले केही पनि नदिएका भेटाए लाजले भुत्तुक्कै हुने थिए। उद्धार चितले दिने काम कुनै पनि मण्डलीको खास जाँच हो। म कुनै कुनै मण्डलीलाई जान्दछु, तिनीहरू महान आत्मिक मण्डलीहरू हुन्, अनि मैले पत्ता लगाए कि तिनीहरूको दिने काममा उद्धार चितका छन्। अनि म त्यस्ता मण्डलीहरूको बारेमा पनि जान्दछु जुन वास्तवमा आत्मिक रूपमा मरे तुल्य छन्, मुर्दाशरी छन्, र मैले यो पत्ता लगाएको छु कि तिनीहरूले प्रभुको सेवाको निम्ति त्यति धेरै पैसा पनि दिँदैनन्। तिनीहरूको दिने काममा पनि तिनीहरू मृतक सर मुर्दा सर छन्। मित्र, चन्दा भेटी दानको आकार अति नै असल नाप्ने मापदण्ड हो। अहिले तपाईँले देख्नुभएको होला कि कोरन्थियनहरूले केही सहायता दिने प्रतिज्ञा वाचा गरेका थिए कि तिनीहरूले यरूशलेमका गरीब दुखी विश्वासीहरूलाई तिनीहरूको सहायताको निम्ति केही दिनेछन्। म यहाँ यो भन्न चाहन्छु कि कुनै ख्रिस्टियनहरूले बनाएको प्रतिज्ञा वा वाचा त्यो व्यक्ति र प्रभु बीचको हो। यो प्रभुलाई प्रतिज्ञा वा वाचा हो कि तपाईँ केही गर्नुहुनेछ वा तपाईँले केही दिनुहुनेछ। म एकजना धनी मानिसलाई चिन्दछु। कसरी संसारमा तिमी यति धेरै धनी भयौ जब तिमी यति धेरै दिन्छौ? उसले उत्तर दियो, प्रभुले मेरो भण्डारमा आफ्नो बेल्चाले हालिदिनुहुन्छ अनि फेरि म आफ्नो बेल्चाबाट बाहिर दिन्छु, फेरि परमेश्वरले अझ धेरै गरेर मेरो भण्डारमा हालिदिनुहुन्छ। मित्र, परमेश्वरले उद्धार चितले दिनेलाई आशिष दिनुहुनेछ। 5 पदमा भनिएको छ, यसकारण तिमीहरूको प्रतिज्ञा गरेका भेटीको प्रबन्ध अघिबाटै मिलाउनको निम्ति म भन्दा अघि भाइहरूलाई तिमीहरू कहाँ पठाउन मैले आवश्यक ठाने। यसैले यो भेटी करकापले होइन तर राजी खुशीले दिएको भेटीको रूपमा तयार होस्। फेरि पाउल यो चन्दा वा भेटी करकापले उठाएको चाहँदैनन्। कोरन्थियनहरूले आफ्नो हृदयबाट उद्धार चितले उद्धार साथ दिउन्। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ ख्रिस्टियन दिने काममा उत्साह। 6 पदमा भनिएको छ, तर कुरा यही हो कि थोरै छर्नेले थोरै नै कटनी गर्छ र प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ। जब पाउल एफिसीका अगुवाहरूसँग कुराकानी गरिरहेका थिए उसले तिनीहरूलाई यही कुराको बारेमा याद दिलाए। प्रेरित 20 अध्याय 35 पदमा भनिएको छ, मैले तपाईहरूलाई सब तरहबाट उदाहरण दिएको छु कि कसरी तपाईहरूले यही किसिमसित मेहनत गरेर निर्धाहरूलाई मदत गर्नु र प्रभु येशूले भन्नुभएका कुरा सम्झनुपर्छ कि कसरी उहाँ आफैले भन्नुभएको छ कि लिनुभन्दा दिनु अझ असल छ। यो निश्चय नै लिनुभन्दा दिनु अझ असल कुरा हो। यो प्रभुद्वारा पटक पटक प्रयोग गरिएको अभिव्यक्त थियो। म जान्दछु यो आज अरूले घरिघरि भनिएको एक किसिमको कुरा भएको छ। यो धेरै गरेर उद्धृत गरिन्दछ, तर अति नै कम मात्रामा व्यावहारिक रूपमा यसको लागू गरिन्दछ। आज तपाई र मेरो निम्ति एक किसिमको जाँच छ कि हामी कम गर्छौ, कम छर्छौ, कि हामी त्यस तरिकामा दिन्छौ। यदि हामी कम छर्छौ भने, कम दिन्छौ भने हामी निश्चय नै धेरै आशा गर्न सक्दैनौ। यदि हामी धेरै छर्छौ भने, प्रशस्त छर्छौ भने हामी धेरै प्रशस्त काट्छौ पनि। यो सिद्धान्त जीवनका हरेक क्षेत्रमा लागू छ, सत्य छ। चाहे भौतिक कुरामा होस्, चाहे आत्मिक कुरामा होस्, चाहे वनस्पति विज्ञानको कुरामा होस्, चाहे शारीरिक कुरामा होस्। आज हामी मध्ये केही अति नै गरीब हुनको एक कारण, अर्थात कुनै पनि क्षेत्रमा आशिषको अनुभव नगरेको एक कारण यो कि हामी प्रभुलाई दिने काम अति नै धेरै मुठी कस्छौ, कन्जुस हुन्छौ। यहाँ पावल भन्छन् छ पदमा, तर कुरा यही हो कि थोरै छर्नेले थोरै नै कटनी गर्छ र प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ। अनि सात पदमा भनिएको छ, अनि हरेक मानिसले आफ्नो मनमा संकल्प गरे बमोजिम दियोस्, इच्छा नभई होइन, न त करकापमा परेर, किनभने खुशी साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। तपाईँको हृदयमा कति दिनलाई महसुस गर्नुहुन्छ, संकल्प गर्नुहुन्छ, बस त्यति नै दिनुपर्छ। तर यहाँ जाँच छ, परीक्षा छ, चित्त दुखाएर होइन, न करकापमा परेर नै। परमेश्वरले कुनै पनि चित्त दुखाएर दिएको वा करकापमा परेर दिएको कुरा चाहनुहुन्न, त्यसमा आशिष छैन। सम्भव तपाईँ भन्नुहोला, म मण्डलीको सदस्य हुँ र दिने मेरो उत्तरदायित्व हो। यो सत्य हो कि मण्डलीले यो तपाईँलाई भन्न सक्छ। म एक सेवकको नाताले त्यो विश्वासीहरूलाई भने, यो तिमीहरूको मण्डली हो र तिमीहरूले यसको सहायता दिनै पर्छ। तर परमेश्वर त्यसो भन्नुहुन्न, वा भन्नुहुन्छ यदि तिमीहरू चित्त दुखाएर वा करकापमा परेर दिन्छौ भने उहाँ यसको चाहनुहुन्न। परमेश्वरले यसको चाहनु तब मात्र हुन्छ जब तपाईँ खुशी साथ उद्धार चित्तले दिनुहुन्छ। परमेश्वरले यस्तो कुरा चाहनु हुन्न, तर म विश्वास गर्छु कि परमेश्वरले यसको प्रयोग पनि गर्न सक्नुहुन्न। उहाँले तपाईँबाटको भेटी तब मात्र ग्रहण गर्नुहुन्छ र यसलाई प्रयोग गर्नुहुन्छ जब तपाईँ यसलाई बिना चित्त दुखाई हर्षित र प्रसन्न चित्तले दिनुहुन्छ, कृतज्ञताको साथ दिनुहुन्छ। कोही कोही मानिसहरू भन्छन् कि हरेकले दिइरहेकोले मैले पनि दिए, यदि मैले नदिएको भए यो खराब देखिने थियो या राम्रो देखिनै नथ्यो। त्यो चाहिँ करकापमा दिने कुरा हो। परमेश्वर त्यस किसिमको चन्दा भेटी चाहनुहुन्न। अन्तिम खण्डमा भनिएको छ, परमेश्वरले खुशी साथ दिनेलाई प्रेम गर्नुहुन्छ। मित्र, आज हामी जे कुरा परमेश्वरलाई दिन्छौं, चाहे हाम्रो पैसा होस्, चाहे हाम्रो समय होस्, चाहे हाम्रो कला होस्, चाहे हाम्रो कुनै पनि कुरा होस्, खुशीसित दिनुपर्छ। अनि त्यस्तै दान भेटी मात्र उहाँ ग्रहण गर्नुहुन्छ र आशिष त्यहाँ हुन्छ। भनिएको छ आठ पदमा, परमेश्वरले तिमीहरूलाई हरेक आशिष प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस् र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक। पावल भन्छन्, हामी नसम्झौं कि हामीले दिन्छौ भने हामीलाई नोक्सान हुन्छ। जब किसानले जमिनमा बिउ फाल्छ वा छर्छ वा रोप्छ, त्यो हराउँदैन तर बालीमा बदलिन्छ। परमेश्वर हरेक असल कामको निम्ति हामीलाई हरेक असल अनि आशिष प्रशस्त मात्रामा दिन सक्ने हो परमेश्वर हुनुहुन्छ र दिन तयार पनि हुनुहुन्छ। उहाँले दिने आशिष सधैँ भौतिक आशिषहरू मात्र हुन्छ भन्न सकिँदैन। यो उहाँले दिनुहुन्छ, तर उहाँले हामीलाई सारा आत्मिक आशिषहरूले आशिष दिन प्रतिज्ञा गर्नुहुन्छ। अनि नौ र दश पदमा भनिएको छ, यसरी लेखिएको छ, उसले छर्छ र गरीबलाई दिन्छ, उसको धार्मिकता सदा सर्वदै रहिरहन्छ। छर्नेलाई बिउ र खानालाई भोजन दिनुहुनेले तिमीहरूलाई बिउ दिनुहुनेछ र त्यसमा वृद्धि गराउनुहुनेछ, अनि तिमीहरूका धार्मिकताको फसल बढाउनुहुनेछ। यो भजन संग्रह 112 बाटको उद्धृत हो। यसले त्यस मानिसलाई धन्यको भन्दछ जसले परमप्रभुको भय राख्छ र गरीबलाई दिन्छ। हामीले आफूसँग भएका ती मानिसहरूसँग ती कुराहरूको बाँड्नुपर्छ जो अभावमा छन्, जो दरिद्रतामा छन्, जो आवश्यकतामा छन्। म विश्वास गर्छु कि मण्डलीमा हामीले आफ्ना गरीब दिन विश्वासीहरूलाई रेखदेखको वास्ता र ख्याल गर्नुपर्छ। यस्ता मानिसहरूसँग बाँडचुड गर्ने धेरै अवसरहरू छन्। धेरै क्रिस्चियनहरूसँग विश्वासीहरूसँग अति सत्कारको वरदान छ। तिनीहरूको घर सधैँ खुला रहन्छ र अन्य मानिसहरूलाई आफ्नै घरको महसुस गर्ने बनाउँछन्। तिनीहरूले अविश्वासीहरूलाई चर्चमा मण्डलीमा ल्याउँदछन् ताकि सुसमाचार सुन्न सकुन्। त्यसपछि खानपानको निम्ति आफ्ना घरमा लान्छन्। त्यो साक्षी दिने अति नै सुन्दर तरिका हो अनि यो चाहिँ एक्लो र संगतिको अभावमा हुनेहरूका सुसमाचार लिएर पुग्ने तरिका हो। पाउलले त्यो एक किसानको उदाहरण दिन्छन् जो खेतमा बाली लगाएर वा खेतमा बारीमा गएर पर्याप्त धेरै बिउ छर्छ किनभने तिनी विश्वास गर्छन् कि उसले प्रशस्त मात्रामा बाली र अन्न काट्नेछन्। मित्र, परमेश्वरले नै किसानको बिउहरूलाई सयौं गुणा बढ़ाइदिनुहुन्छ अनि त्यो परमेश्वर नै हुनुहुन्छ जसले हरेक कुरालाई सयौं गुणामा बढ़ोत्तरी गरिदिनुहुन्छ जुन तपाईँ उहाँको निम्ति गर्नुहुन्छ। त्यसकारण प्रभुको काममा दिन वा हात बढ़ाउन नडराउनुहोस्। एकपल्टको कुरा हो, मैले एकजना जवान व्यक्तिलाई धेरै नदिन भनिरहेको थिएँ र नदिन भनी मैले उत्साह गर्नु परेको थियो। उसले भर्खरै प्रभुलाई पाएका थिए र उसले त्यति धेरै प्रभुको सेवामा दिइरहेका थिए कि उसले आफ्नै परिवारको निम्ति काफी पर्याप्त छोड़िरहेका थिएनन्। बाइबलले भन्छ पहिलो तिमोथी 5:8 पदमा, यदि हामी आफ्नै परिवारलाई हेर विचार गर्दैनौ भने हामी अन्य जातिहरू भन्दा अझ दयनीय खराब अवस्थामा छौं। मैले यो पद उसलाई औलाइदिए र उसलाई भने कि उसले आफ्नो परिवारलाई तिनीहरूको आवश्यकताहरूको लागि हेर विचार गर्न आवश्यक छ। त्यसपछि उसले उदार चितले प्रभुलाई दिनुपर्छ। मित्र, यस मामलामा यस कुरामा पनि हामी अति नै उग्रवादी भएको चाहनुहुन्न परमेश्वर। हामीले यसमा पनि सन्तुलित कुरा राख्न आवश्यक हुन्छ वा सन्तुलित हुन आवश्यक पर्छ, ब्यालेन्स अवस्था हुनुपर्छ हाम्रो। अनि 11-12 पदमा भनिएको छ, तिमीहरूको ठूलो उदारताको निम्ति हरेक कुरामा तिमीहरू धन्य तुल्याइनेछौ जुन उदारताले हामीद्वारा परमेश्वरमा चढाइने धन्यवाद उत्पन्न गराउनेछ। यस सेवाको कामले सन्तहरूको अभाव पूरा हुन्छ। त्यति मात्र होइन, परमेश्वरप्रति धेरै धन्यवादका भावना उर्लेर आउँछन्। देख्नुभयो, जब तपाईँ दिनुहुन्छ यसले मानिसलाई तपाईँको निम्ति परमेश्वरलाई धन्यवाद गर्न लगाउँछ। त्यो परमेश्वर नै हुनुहुन्छ जसले स्तुति र महिमा पाउनुहुनेछ। 13 पदमा भनिएको छ, सेवाको यस जाँच अन्तर्गत तिमीहरूले ख्रिष्टको सुसमाचार स्वीकार गर्ने आफ्नो भावना आज्ञाकारिताद्वारा तथा तिनीहरू र अरू सबैको निम्ति तिमीहरूले उदार चितले दिएको भेटीद्वारा परमेश्वरको महिमा हुनेछ। म केही साल पहिले मध्य भारतको एक मिशनरी फिल्डमा गएको थिएँ र त्यहाँ काम गर्ने मिशनरीले मलाई एक परिवारको बारेमा भने जसले उसलाई प्रार्थनामा र आर्थिक सहायता दिइरहेका थिए। अनि त्यस परिवारलाई म पनि चिन्दथे जो मेरो आफ्नै मित्र थिए। मिशनरीले भन्यो कि म त्यस परिवारलाई धेरै धन्यवाद दिन्छु कि तिनीहरू म प्रति अति नै धेरै उदारचितका भएका छन्। त्यही नै पाउले यहाँ भनिरहेका छन्। मध्य भारतको फिल्डमा काम गरिरहने मिशनरीले टाढामा रहेको त्यो परिवारको निम्ति परमेश्वरलाई धन्यवाद दिइरहेका थिए। के कहीँ तपाईँको उदारताको लागि कसैले परमेश्वरलाई धन्यवाद दिइरहेको छ? 14 पदमा भनिएको छ, परमेश्वरको असीम अनुग्रह तिमीहरूमा रहेको हुनाले तिनीहरूले तिमीहरूको तृष्णा गर्छन् र तिमीहरूका निम्ति प्रार्थना गर्छन्। मित्र, दिने काम अनुग्रह हो। हामीलाई दशांश दिन आज्ञा गरिएको छैन। यो व्यवस्थाको मुनि गरिने कुरा होइन, यो अनुग्रह हो। परमेश्वरले हामी प्रत्येक उहाँको जन विश्वासीहरूलाई हाम्रा परिस्थितिहरू र हाम्रा ल्यागत अनुसार अनुग्रहको रूपमा दिनलाई भन्नुहुन्छ। कोही कोही ख्रिस्टियनले दशांश भन्दा धेरै दिनुपर्दछ, अरू कति ख्रिस्टियनले बिल्कुलै दिने योग्यका छैन। मित्र, हामीले जति सक्दो हुन्छ आफ्नो ल्यागत अनुसार, आफ्नो शक्ति अनुसार दिनुपर्छ। अहिले पाउल दिने सम्बन्धको सम्पूर्ण विषयलाई यो भन्दै बिर्को लगाइदिन्छन्। 15 पदमा भनिएको छ, उहाँको वर्णन गर्न नसक्ने वरदानको निम्ति परमेश्वरलाई धन्यवाद होस्। चाहे तपाईँ कति धेरै दिनुहोस् र दिइरहनु भएको होस्, तपाईँ परमेश्वरले दिनुभएको जति दिन सक्नुहुन्न उहाँले अवर्णनीय उपहार दिनुभएको छ। कसैले पनि परमेश्वरले दिनुभएको जति उपहार दिन सक्दैन, उहाँले दिनुभएको जस्तो उपहार दिन सक्दैन। उहाँले आफ्नो पुत्रलाई हाम्रो निम्ति मर्न दिनुभयो। यसलाई केही क्षण सोच्नुहोस्। यद्यपि उहाँ धनी हुनुभए तापनि उहाँले स्वर्ग छोड्नुभयो, महिमा छोड्नुभयो र यो संसारमा मिशनरीको रूपमा आउनुभयो। उहाँ केवल जिउनलाई मात्र आउनु भएन तर तपाईँको निम्ति मृत्युमा आफ्नो जीवन दिन पनि आउनुभयो। उहाँ तपाईँको निम्ति क्रुसमा मर्न आउनुभयो। उहाँ अति नै नराम्रो गरी क्रूरतापूर्वक मर्न आउनुभयो ताकि हामीले अनन्त जीवन पाउन सकौं। उहाँले आफ्नो प्राणलाई पापको निम्ति तपाईँ र मेरो निम्ति बलिदान बनाउनुभयो। हामीलाई हिब्रूको पुस्तकमा भनिएको छ, उहाँले यो आनन्द हर्षपूर्वक गर्नुभयो जुन उहाँको सामने राखिएको थियो। ओ मित्र, उहाँ अद्भुत महिमित उद्धारकर्ता हुनुहुन्छ। उहाँलाई कहिले पनि नीच स्तरमा नल्याऊ। उहाँ चम्किलो र बिहानको तारा हुनुहुन्छ। उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ जसले हामीलाई उद्धार गर्नुभएको छ। उहाँ तपाईँ र मेरो निम्ति अवर्णीय उपहार हुनुहुन्छ। त्यो चाहिँ बिना नापको, बिना अन्दाजको दिने कुरा हो। कसैले पनि त्यस किसिमको दिने काम भन्दा अझ धेरै दिन सक्दैन। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
असत्यको पछि लाग्दछन्, प्रभुदेखि टाढा भाग्दछन्। यीशु ख्रीष्टको अति ठुलो
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
कति छोड्छन् कति रुन्छन्, कति छोड्छन् कति रुन्छन् ख्रिस्तको दोस्रो आगमनमा संसारको अन्तिम घडीमा ख्रिस्तको दोस्रो आगमनमा संसारको अन्तिम घडीमा यीशु ख्रिस्तको अति ठुलो मेरो पाप परीक्षा यीशु ख्रिस्तको अति ठुलो जता मेरो पाप परीक्षा कलवरी डाँडाको मृत्यु जीवन दिने ख्रिस्तको उद्देश्य कलवरी डाँडाको
श्रोता यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 475 36 679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 475 36 679, 98 475 36 679। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।